तो आइए देखते हैं जरा सूरत नमल को, फिर इसके बाद आज के सबक को और फिर आयात को। सूरत नमल अगर आप देखें तो लफ्ज़ नमल नमलतुन की जमा है, और नमल कहते हैं चींटी को, एंट्स को कहते हैं। क्या शान है एक छोटी सी चींटी की कि उसके नाम पर सूरत है। इससे एक बात तो ये नोट कर लीजिए कि अल्लाह के इस कारखाने में कोई मखलूक कोई चीज़ छोटी नहीं है। इस सूरत में दूसरे रुकू की चौथी आयत में वादे नमल का जिक्र है, इसी से ये नाम है। इस पूरी सूरत को अगर मैं जो समझ सकी हूँ, मैंने इसको बहुत इंजॉय किया है, पूरी शुरू से पढ़ी सुनी आगे से भी जाते तिलावत सब, जो मुझे इसको पढ़ने के बाद फीलिंग आई है ना, वल्लाही इसको फिर मैं पीछे जाहिद हूँ भी जिहादन कबीरा से जोड़ूंगी। मुसलमान दुनिया में कब कामयाब होंगे। इस सूरत में हमें बिल्कुल आगाज़ में, बल्कि इसी में आज के सबक का भी खुलासा हो जाएगा, कि इस सबक के शुरू में हम कुरान पाक की हिकमत उसकी मुख्तलिफ खूबियों का तذکرہ देखेंगे कि अगर आज के दौर में मुसलमानों को कामयाब होना है तो उनके लिए सबसे बड़ा हथियार कुरान है, इसको आम करना होगा। उसके बाद हज़रत मूसा अलैहिस्सलाम का किस्सा, और हज़रत मूसा अलैहिस्सलाम बनी इसराइल के सबसे मशहूर और मारूफ रसूल थे। उनको अल्लाह ताला ने एक कौम की तरफ भेजा जहां मुकाबला फिरौन से था। बुनियादी तौर पे यहां मूसा का किस्सा फिरौन की जुल्म और उसकी बर्बरियत का है कि एक तरफ फिरौन है जिसको अल्लाह ने दुनिया में थोड़ी सी दौलत और जुदराहट दी तो उसने इतना ज्यादा दुनिया में अमन को पामाल किया कि उलुवन व जुल्म, हम पढ़ेंगे सूरत में इसका जिक्र। इसके बरक्स फिर आगे ही इसी आज के सबक के दूसरे हिस्से में हम हज़रत दाऊद और सुलेमान का जिक्र पढ़ने वाले हैं। बाज़ाब्ता तौर पर पहली दफ़ा कुरान पाक में इन दो अंबिया का जिक्र आ रहा है, और मकसद उसके आने का क्या है कि जब कुरान की दौलत के बगैर दुनिया की दौलत और अथॉरिटी और गलबा मिल जाता है तो लोग फिरौन बन जाते हैं, और दीनदारों को, कुरान पढ़े हुए लोगों को, कुरान को सीनों में उतारे हुए लोगों को जब दुनिया में अल्लाह ताला इक्तदार और दौलत देता है तो वो फिर दाऊद और सुलेमान बन जाते हैं। दूसरी चीज़ आज के सबक में हम बहुत तफसील से देखेंगे कि क्या मुसलमान सिर्फ दीन की तालीम सीख कर दुनिया के नक्शे में रंग भर सकते हैं, जिसका जवाब नहीं है, ऐसा नहीं हो सकता। फिर अगली चीज़ इस सबक में हम देखेंगे कि अल्लाह का चुनाव बेलाग है। दो को राह चलते चुनने की बातें हैं इस सबक में, एक मूसा को, पीछे भी बात हुई मदियन से मिस्र आते हुए अचानक चुनेंगे, और दूसरा चुनाव है यहाँ दाऊद अलैहिस्सलाम का। एक अदना सिपाही थे तालूत के लश्कर में और अल्लाह ताला ने उनको कैसे चुनाया, इंशाल्लाह आज हम उनके किस्से को एंजॉय करेंगे। और फिर अगली चीज़ इसमें यह है कि जब अल्लाह दुनिया में आपको कोई नेमत दे तो आपकी जुबान पर क्या दुआएं होनी चाहिए। मेरा लग द बेस्ट दुआ आपको इस बारे की यहाँ आज दिखेगी, हालांकि पीछे भी हमने दुआएं बहुत खूबसूरत देखी, और ख़ास तौर पे यहाँ ये भी देखेंगे कि बादशाहत भी हो, दौलत भी हो, हुसन भी हो और इल्म भी हो, तो अल्लाह इसमें से इल्म की दौलत को नेमत कहता है। फिर इसमें हम ये भी देखेंगे कि परिंदे अपनी फितरत के एतबार से मवाहिद है, तौहीद पे हैं, जानवर भी अल्लाह को मानते हैं, और ख़ास तौर पे यहाँ चींटियों की बोलियाँ और चींटियों की ऑर्गेनाइजेशन की बात दिखी। पूरे सबक को पढ़ने के बाद इंशाल्लाह हम इस काबिल होंगे कि हमारे हाथ में एक लिस्ट होगी, अगर आज के दौर में मुसलमान कुरान के साथ साथ दुनियावी उलूम भी हासिल करें, हज़रत सुलेमान की तरह ऑर्गेनाइज ग्रुप बन जाएँ, एक एक पर नज़र हो, एक एक को उसका हक दिया जाए, और छोटी छोटी बातों को सामने रख कर चीज़ों को अपनाया जाए, तो मुसलमान इंशाल्लाह आज के दौर में भी कामयाब होंगे। फिर सूरत नमल में इंशाल्लाह हम साथ साथ बाकी चीज़ें देखते रहेंगे। थोड़ी सी बातें नोट कर लीजिए कि मक्का के दरमियानी दौर की ये सूरत है, तरतीब में वैसे ही नाजिल हुई जैसे यहाँ, जैसे सूरत शोरा है ना, उसके बाद अब हम सूरत नमल पढ़ रहे हैं, तो तरतीब में भी ये सूरत शोरा ही के बाद नाजिल हुई। ये इब्न अब्बास का कौल है कि सूरत शोरा हुई नाजिल, फिर नमल, फिर कसस, यानी वही तरतीब है। पूरी सूरत को पढ़ेंगे तो आपको पता चलेगा कि ये दो हिस्सों में नाजिल हुई है। पहला हिस्सा सूरत के शुरू से लेकर चौथे रुकू के खात्मे तक है, और दूसरा हिस्सा पांचवें रुकू से आखिर तक है। पहले हिस्से में अल्लाह ने हमें ये बता दिया, नंबर एक, कुरान की रहनुमाई से सिर्फ वही लोग फायदा उठा सकते हैं और इसकी खुशखबरियों के मुस्तक सिर्फ वही लोग हैं जो इस हकीकत को मान जाएं کہ یہ کتاب دنیا اور آخرت کی عزت دلانے والی کتاب ہے، اور عملی طور پر پھر اس پر عمل بھی کریں، اور اس کا اپوزٹ بھی ہے. پھر اسی میں ہمیں فرعون اور قوم سمود اور قوم لوط، ان تین قوموں کے سرداروں کی روشنی میں دکھے گا کہ جب لوگوں کو اتھارٹی ملتی ہے تو بڑی بڑی نشانیاں دے کر بھی وہ نہیں مانتے. اور پھر ہم حضرت سلیمان علیہ السلام کا دیکھیں گے کہ اللہ نے دولت، حسن، حکومت، شان و شوکت سب کچھ دیا تھا، کفار مکہ تو اس کا تصور بھی نہیں کر سکتے تھے. اس کے باوجود وہ خود کو اللہ تعالیٰ کے سامنے جواب دہ سمجھتے تھے اور اللہ تعالیٰ کی نعمتوں کو سامنے رکھتے تھے. تیسری چیز ہم دیکھیں گے ملکہ سبا کی، وہ پہلی دفعہ اب یہاں آئے گی. بظاہر شرک کے اندھیروں میں تھی، لیکن جو ہی حق کی چکا چوند اس تک پہنچی، دل کی اچھی تھی، تعصب سے پاک تھی، تو اللہ تعالیٰ نے اس کو بھی اسلام دے دیا. تاریخ ادب کی نہایت مشہور اور دولت مند قوم پر حکمران تھی، ان کے پاس وہ سب اسباب تھے جو کسی کو بھی مغرور کر دیتے ہیں، کسی کو بھی گھمنڈ میں مبتلا کر سکتے ہیں، لیکن اس عورت نے اسلام قبول کر کے اس روایت کو توڑا. اور پھر آخر میں ہم دیکھیں گے کہ کائنات پر کچھ غور ہے. اب ہم چلتے ہیں سورت پر، بہت ہی ہلکا پھلکا سا انداز پائیں گے آپ اس سورت کا. بسم اللہ الرحمن الرحیم. توسین، حروف مقطعات ہیں، آپ دیکھ رہے ہیں کہ مسلسل کئی صورتوں میں یہی انداز ہے. یہاں دیکھیے، اسی آیت کے اندر الگ آیت نہیں ہے، یہ چھوٹا سا فرق نوٹ کریں. عموماً حروف مقطعات ایک الگ آیت ہوتی ہے، لیکن اس کے بعد دوسری ہوتی ہے. تو یہاں کیا ہے؟ توسین وقف. تلک آیات القرآن، یہ ہیں آیتیں قرآن کی. وہ کتاب مبین، اور کتاب مبین کی. تل کا کیوں آیا؟ پیچھے تو ذالکا گزرا تھا، تو تل کا شان کے لیے. دیکھیں دو ہوتی ہیں چیزیں عربی زبان میں، اسم اشارہ ایک چیز ہوتی ہے، ایک ہوتی ہے قریب کی چیز، ایک ہوتی ہے دور کی. ذالکا اور تل کا مذکر مؤنث اور دور اور قریب کا فرق ہے. آپ بس ابھی اتنا سمجھ لیں کہ شروع میں قرآن میں پڑھتے ہیں سورت بقرہ میں، ذالک الکتاب لا ریب فی، یہ وہ کتاب ہے. تو ذالک ہوتا ہے دور کی چیز کے لیے، تل کا قریب کی. تمہارے ہاتھوں کا یہ قرآن اور اس کے اندر آیتیں، یہ ہیں وہ آیتیں قرآن کی. اب یہاں آپ قرآن کے نام نوٹ کیجئے گا. پہلا نام القرآن، وہ کتاب مبین. دوسرا نام کتاب مبین، یعنی بلکہ کتاب الگ بھی نام ہے قرآن کا، یعنی الکتاب، لیکن یہاں الکتاب کی بجائے کتاب مبین. تیسرا نام ہے قرآن کا ہدن، ہدن ہدایت والی. پیچھے ہم نے ابھی سورت کے اینڈ پہ پڑھا ذکر، ریمائنڈر، نصیحت کرنے والی، وہ بھی قرآن کا نام تھا. تو اصل میں اس کتاب کا نام ہونا چاہیے تھا ہادیہ، ہدایت دینے والی، دکھانے والی، ٹھیک ہے؟ لیکن ہادیہ کی جو ہدن کہنا ایسے ہی ہے کہ کسی کو یہ کہنا کہ فلاں بڑا بہادر ہے، یہ کہہ دیا کہ فلاں تو شیر ہے، ایمفیسائز کیا جا رہا ہے. یہ کتاب ہدن بھی ہے، وبشرا للمؤمنین، اور خوشخبری بھی ہے، بشارتیں بھی دیتی ہے کن کو، جو کہ ایمان لاتے ہیں. گویا کہ یہ سورت ہمیں قرآن کی اہمیت بتاتی ہے. قرآن خود ایک لفظ ہے، قرأ یقرأ، سے بار بار پڑھی جانے والی چیز. ایک وزن ہوتا ہے عربی میں فولان، فولان کے وزن پر قرآن. جس نے اپنے اندر بہت ساری چیزوں کو جمع کیا ہو، اور حقیقت ہے کہ قرآن نے اپنے اندر علوم کا خزانہ جمع کیا ہوا ہے، اس کو پڑھنے کے بعد ایک انسان حقیقت میں اپنے آپ کو بہت انرچ فیل کرتا ہے. اور کتاب مبین، بیان کرنے والی، واضح کرنے والی، روشن ہے. ایسی کتاب ہے کہ جو شخص بھی آنکھیں کھول کر پڑھے گا وہ مانے بغیر نہیں رہ سکتا کہ یہ سچی کتاب ہے، یہ اللہ کی طرف سے ہے، ہدن ہے. جو اس کو کتاب ہدایت بنائے گا، اس کے لیے یہ کتاب حقیقت میں ایک روشن چراغ بن جائے گی، روشنی کا ایک ممبر بن جائے گی، اور ہوتے ہوتے پل سرات کے اندھیروں پر بھی اس کو راستہ دکھائے گی. قبر کو روشن کرنے کے بعد، میدان حشر کی ساری اندھیری گھاٹیوں کو آسان کروانے کے بعد. اور بشرا ہے کن کے لیے؟ للمومنین، ہر ایک کو نہیں، صرف وہ لوگ جو مومن ہیں. کون ہے وہ جن کا نام مومن ہے؟ مومنہ نام ہے. جو خود کو مومنات کے گروپ سے مانتے ہیں؟ نہیں. آؤ دیکھو کہ مومن کون ہوتے ہیں. آیت 3، الذین یقیمون الصلاۃ، وہ لوگ جو نماز قائم کرتے ہیں. لکھ لیجئے پہلی صفت. مومن کون ہے جو نماز پڑھتا نہیں قائم رکھتا ہے, اس کا خیال رکھتا ہے, اس کو وقت پہ پڑھتا ہے, اور سب سے بڑی بات ہے اپنے اس 5 سے 6 فٹ کے جسم پر اس کا اثر قائم رکھتا ہے, فحش اور برائی سے دور رہتا ہے. ان الصلاۃ تنہا عن الفحشاء والمنکر. اور اس کے بعد ویؤتون الزکاۃ, اس کا دل مال کی محبت سے پاک ہوتا ہے. وہ 100 میں سے 250 تو دیتا ہی ہے, وہ اپنے نفس میں سے مال دولت کی محبت کو کھرچ کے نکالتا ہے. اور تیسری, وہم بالآخرتہم یوقنون, اور وہی تو ہیں جو آخرت پر یقین رکھتے ہیں. اگر آپ دیکھیں تو سورۃ بقرہ کے آغاز میں 6 باتیں تھیں. الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون. یہاں دیکھیے اس میں سے کون سی باتیں آ گئیں. یؤمنون بالغیب نہیں آیا, وہ لفظ ایمان میں چھپ گیا. یقیمون الصلاۃ ادھر بھی تھا, ادھر بھی ہے. وہاں کیا تھا, مما رزقناہم ینفقون, تو یہاں یؤتون الزکاۃ تھا. کوئی صرف اس ایک آیت کو پڑھ کے کہہ دے جی صرف مومن بننے کے لیے 3 کام لازمی ہیں, نمبر 1 نماز اور زکاة اور آخرت پر یقین, اور کوئی آپ سے کہیں کہ ثابت کریں حج کدھر ہے. دیکھو قرآن کی آیت میں لکھا ہے کہ مومن وہ ہوتے ہیں جو یہ 3 کام کرتے ہیں. کوئی آپ سے کہتا ہے کہ دیکھیں اسلام میں تو وراثت کے قوانین کو نہ ماننے والا بھی مومن ہے, کیونکہ قرآن میں ہے کہ للمومنین الذین یقیمون الصلاۃ. پوائنٹ سمجھے, قرآن میں فتنے ڈالنے والے اور ادھوری شریعت لوگوں کو پیش کرنے والے اور صرف ایک آیت سے پورا دین سمجھنے والے لوگ ایسی ہی مکھی کھاتے ہیں. اب آپ پریشان ہوتے ہیں, ہائے ہائے ایسے. اور اگر آپ پریشان نہ ہو تو آپ تھوڑا سا اپنے ہوش قائم رکھیں تو آپ کہہ دیں گے کہ ایک آیت میں تو یہ ہے, ساتھ ہی آپ اس کے دوسری آیت پڑھا دیں. سورۃ بقرہ کے شروع کی اس میں 6 باتیں ہو گئیں. سورۃ انفال کے شروع میں کیا ہے, الذین وجلت قلوبہم. یعنی جب پورے قرآن سے مومنوں کی صفات جمع کریں گے تو انشاءاللہ اس میں شریعت کا کوئی نقطہ نہیں رہے گا, پہلی بات. دوسرا اس کا جواب دیکھیے, جو یہاں بھی خوبصورت نقطہ ہے جو سورہ بقرہ میں بھی تھا, کہ وہم بالآخرتہم یوقنون, ان کا آخرت پر پورا یقین ہے. یہ لفظ اپنے اندر علم اور عمل کی ہر قسم کو لے آتا ہے, یوقنون. دراصل انسان کے عمل اور کردار کے اچھے یا برے ہونے کا تعلق براہ راست عقیدہ آخرت پر ہے. اگر آخرت پر یقین کامل نہیں ہے تو نماز بھی نہیں پڑھیں گے, حالانکہ ادھر لکھا ہوا ہے زکوٰۃ نہ دیں, حج نہ کریں, اور آپ کہیں کہ سب کچھ ہمارے لیے ٹھیک ہو جائے گا, تو یہ درست نہیں ہوگا. اب سوال پیدا ہوتا ہے کہ ہم تو کہتے ہیں ایمان, تو یہاں یقین کیوں ہے؟ ایمان اور یقین کا کیا فرق ہے؟ تو بات سمجھ لیں, ایمان کیا ہے. دیکھیے آپ اس کی وہ اب تعریف کریں کہ جس سے اب میرے اور آپ کے اپنے عمل کو چیک کرنا آسان ہو. فقہی باتیں اور ڈیٹیلز کی باتیں ہم پڑھتے بھی ہیں اور پڑھتے ہی رہیں گے, لیکن ایمان ہے رسول کی اتباع کا نام, اور یقین ہے اللہ سے چھوٹے سے چھوٹی نیکی اور بڑے سے بڑے گناہ پر اجر ملنے کا یقین. جب ایمان یقین میں بدلتا ہے نا, تو انسان نبی کی اتباع کر رہا ہوتا ہے اور ہر اس بات میں کیئرفل ہوتا ہے جو کل آخرت میں اس کو بھگتنی پڑے. بہت سارے لوگ ایسے ہوتے ہیں کہ جو ان چیزوں میں پڑھ کر کہتے ہیں ہمیں آخرت پر یقین ہے, لیکن ان کا عمل ان کے اس دعوے کی دلیل نہیں دیتا. اللہ تعالیٰ نے پوری نسل انسانی کے لیے قرآن کو ہدایت کی کتاب بنا کر بھیجا تھا, لیکن یاد رکھیے اس سے صرف وہی لوگ فائدہ اٹھاتے ہیں جو ہدایت کے طلبگار ہوں, جو اپنے دل و دماغ کی کھڑکیوں کو حق کے دیکھنے اور سننے سے بند کر لیں اور اپنے دلوں کو گناہوں کی وجہ سے سیاہ کر لیں. ان کو قرآن کبھی سیدھی راہ نہیں دکھاتا, وہ تو ایسے ہی لوگ ہیں کہ جو سورج کو دیکھ کر آنکھیں بند کر لیں. تو لہٰذا اللہ تعالیٰ نے یہاں یہ بات کر کے ہم سب کو سوچنے پہ مائل کر دیا کہ تم دیکھو تم کدھر ہو. ہم سب اپنے آپ سے پوچھیں, کیا میں مومن ہوں؟ کیا مجھے اللہ کے وعدوں کا یقین ہے؟ آج ایک نقطہ بھی لگاتی ہوں تو کیا مجھے اس کو جاننا اور اس کے بارے میں سوچنے کا یقین ہے؟ دیکھیے اگر آپ دیکھیں نا, فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ اور شَرًّا يَرَهُ. یہ زبان نہیں پھر بولتی, واللہ گونگا ہو جاتا ہے بندہ, یہ بھگتنا پڑے گا. میں چھپی اچھی, ये जिधर नजर उठ गई अब ये आंखों को जाके पाक कराना पड़ेगा, मैं नहीं देखती। किसी बारे में बदगुमानी और केयरलेस एटीट्यूड रहता ही नहीं है इंसान की जिंदगी में अगर वो आखिरत का यकीन रख ले। आप इसको यूं समझें, मैं जब ये लफ्ज़ यकीनून बोल रही हूँ ना, तो मेरे जहन में एक लफ्ज़ आ रहा है बहुत ही मारूफ है आज के दौर में, वेट वॉचर। समझ गए होंगे आप में से बहुत सारे लोग, जो नहीं समझे तो उनको मैं समझाती हूँ क्योंकि बहुत सारे मेरे भी जैसे होते हैं, उनको नहीं समझ आता। वेट कहते हैं वजन, और वॉचर मैंने वॉच करने लें, यानी वो लोग जो हर लम्हे अपना वजन चेक करते रहते हैं, कैलोरीज गिनते रहते हैं। अक्सर आप खाने की चीज़ें यहाँ देखें जो भी आती हैं तो उस पर सिंगल सर्विंग की कैलोरीज लिखी होती हैं, इस चॉकलेट में, इस बिस्किट में, इसमें इतनी है, फिर साथ ही निकली लिखी होती है कि एक दिन की 2000 होती हैं ऑलमोस्ट, तो उसमें से ये इतनी निकल जाएंगी। ये हैं वेट वॉचर, ये वो लोग हैं। तो आप तब देखिए कि जो वेट वॉच करते हैं ना, बस यकीन आखरत का क्या है कि वो अपने गुनाहों का और नेकियों का वेट वॉच करते हैं। हो ही नहीं सकता कि बंदा खुद को मोमिन के और फुटक करके उसके मुंह से एक जुमला निकल जाए और वो ऐसे कंधे उचकाए, चाहे वो जज्बात में हो, चाहे वो जोश में हो, इमोशनल हो, खुश हो, गमजदा हो, कुछ भी हो, वो नहीं बोल सकता खामोश। क्यों? उसको पता है कि कोई मुझे वॉच कर रहा है, वल्लाहु बसीरुम बिलइबाद। और ये कैफियत अब मेरे अंदर तो आनी ही चाहिए, आपके अंदर भी आनी चाहिए। एक निशान भी लग जाए ना अगर मेरे से किसी जगह पे, तो मैं सोचूं कि इसको मुझे कल आखरत में दिखाया जाएगा, तेरी नासमझी से इस टेबल क्लॉथ पर ये मार्कर का निशान लग गया था, पेंसिल का थोड़ा सा बुरादा भी अगर फ्लोर पे गिर गया और किसी के पाँव में लग गया, या बाद में कोई साफ करते हुए कि ये लोग कुरान पढ़ के गए हैं, तो मेरी तो सारी नेकियां ज़ाया हो जाएंगी। भूख भूख के कदम रखने वाला होता है मोमिन, वो नहीं ऐसी बेतुकी बातें करता और वो बड़े बड़े दावे भी नहीं करता। और सबसे बड़ी बात याद रखिए, चूंकि पीछे किताब की चार सिफात हैं, अल कुरान, किताब मुबीन, हुदम व बुशरा, ये चार सिफात हमें ये बताती हैं कि कोई और तो हो यू के नून नबिल आखिरा, लेकिन किताब के साथ जुड़ने वाले को इसका यकीन हो जाता है। और अल्लाह मुझे और आपको, हम सबको इसकी तौफीक दे। सवाल पैदा होता है कि ये सारी बातें कोई नई तो नहीं है, पहली दफा तो नहीं पढ़ रहे, ये सब कुछ होता क्यों नहीं है? इसका जवाब आयत नंबर 4 में, इन्नल्लज़ीना ला यूमिनून बिल आखिरा, वो लोग जो नहीं मान लाते आखरत पर। यहां फिर नोट कर लें एक नुकता, ये तो नहीं कहा कि इन्नल्लज़ीना ला यूकिनून बिल आखिरा, क्योंकि ऊपर तो हम यकीन की बातें पढ़ रहे हैं और हम रोते बहुत हैं यकीन के लिए, आता क्यों नहीं है? इसलिए कि अभी ईमान में खलल है। यहां ये नहीं कहा कि जिनको यकीन नहीं है, वो तो बड़ा आला दर्जा है, जो ला यूमिनून बिल आखिरा, जिनको ईमान ही नहीं है, अभी नबी का रंग ही जिंदगी में नहीं आया, तो ज़य्यन्ना लहुम आमालहुम, हमने इनके आमाल को मुज़य्यन कर दिया, खूबसूरत कर दिया, एडॉन कर दिया, ब्यूटिफाई कर दिया, इतना सजा दिया उनके आमाल को कि उनको अपने गलत काम भी अच्छे लगते हैं। कल्चर के नाम पे, फन के नाम पे, दीनदारी के नाम पे, रस्मी कलामी कामों के नाम पर वो ऐसे काम करके खुश होते हैं जिसको वो दीन समझते हैं, लेकिन असल दीन से उसका दूर तक का ताल्लुक नहीं है। इसमें वो सारे नाम आ जाएंगे जो दीन के नाम पे बेदीनी के हम करते हैं, और इसमें वो सारी नेकियां जो अल्लाह के लिए नहीं दूसरों के लिए करते हैं, दिखावा, रियाकारी, एहसान जतलाना, बद दिली, पाँव पटकना, अंदर नफरतें उगल रही हैं, दिल जुबान से फिर मोहब्बत बोलनी पड़ती है, अंदर का ग्रज जो आ जाता है वो क्या कि उनको अपना हर बुरा काम खूबसूरत लगता है। फहुम या महून, बस वो भटकते फिर रहे हैं। देखिए या महून, याद है आपको सूरह बकरा में भी आया था, ओम युन आया था वहां, ये ओम हुन है, आइन मीम या, आंखों की बसारत है, मादी बसारत के अंधेपन का नाम है, यानी ब्लाइंड होना। लेकिन ओम हुन जो यहाँ है, इससे मुराद है बसीरत बातनी, अंदर का अंधापन। वही बात जो सूरत हज की आयत 46 में पढ़ चुके, फइन नहला तामल अबसार, ये तो नहीं है कि आंखें अंधी होती हैं, वलाकिन तामल कुलूबुल लतीफिस सुदूर, बल्कि दिल अंधे हो जाते हैं जो सीनों के अंदर है। ऐसे लोग फिर दीन की असल नहीं लेते, और आंखों का अंधा तो आप देखिए ना क्या नुकसान उसको होगा। किसी गटर में गिरने का डर होगा उसके, हो सकता है गलती से बिजली के तार को हाथ लगा ले। आप इमेजिनेशन में लाएं, एक शख्स ब्लाइंड है, यहाँ से लेके उसको बाहर डोर तक जाना है, कई खतरे हैं उसके साथ, इधर हो सकता है आते जाते उसको टेबल का कोना छू जाए, सीढ़ी से वो लुढ़कने लग जाए, फिर नीचे स्टेयर्स में थोड़ी परेशानी हो, मुमकिन है ना, इतनी सी तकलीफ है। लेकिन एक आधा बंदा मेरी आंखों में आ जाता है ऐसे वक्तों में, कि जो जाहिर नबीना होने के बावजूद आंखों वालों से भी ज्यादा अच्छे काम करते हैं। मेरी अपनी सिस्टर है तो उनकी दोस्त थी एक बहुत अच्छी स्कूल में कॉलेज में, तो वो ब्लाइंड थी, बिलीव में आज भी इतने साल की बात है लेकिन मेरी जहनों में वो आ गई है इस वक्त, किस तरह से वो लड़की अपने काम करती थी। और बाद में भी उनकी शादी भी हुई, और मुझे अब याद, पता नहीं आगे बच्चा हुआ अब क्या है, मुझे नहीं कुछ उनका पता, लेकिन वो कई आंखों वालों से अच्छी थी। कैन यू बिलीव कि एक ब्लाइंड लड़की कुकिंग भी करे। मैं बचपन से ये सोचती थी कि वो माचिस कैसे जलाती होंगी, तब तो स्टोव नहीं थे, ऐसे नहीं होते थे, मेरा ख्याल माचिस से ही जलती थी। इतनी वो सेंसिबल थी, मैंने खुद देखी हुई मिली हुई, इतनी प्यारी हुई नाजुक सी बच्ची थी, तो आंखों के अंधे तो इतना नुकसान नहीं देते। इसके बरक्स जब बंदे का अंदर का सिस्टम खराब होता है ना, तो इसका मिसाल आपको मैं दे देती हूँ समझाने के लिए, सिर्फ एक है कि आपका चूल्हा नहीं जल रहा, आपके बटन में नक्स है, माचिस नहीं ठीक, गीली माचिस है, कुछ ना कुछ करके आप माचिस की बजाय कपड़े को, धागे को, कागज को आग दिखाकर आग जला ही लेंगे। दूसरा मसला, पीछे से मेन स्विच खराब हो गया, जो मेन बिजली का कनेक्टर है वही नहीं गड़बड़, तो आप सारी माचिस की तीलियां जला लें, चूल्हा नहीं चलेगा। हिदायत की चमक नहीं मिलती जब अंदर का कनेक्शन खराब हो, इसीलिए अल्लाह ताला कहते हैं उलाइकल्लज़ीन लहुम सूल अज़ाब, यही वो लोग हैं जिनके लिए बुरा अज़ाब है, वहुम फिल आखिरति हुमुल अख़सरून, और आखिरत में तो ये लोग सबसे ज्यादा खसारे में होंगे। देखिए इसी आयत पे नजर रखिए, मैं भी जब बोलती हूँ तो बिल्कुल उस नजर पे नजर टिकाती हूँ, हुमुल अख़सरून है, हुमुल खासिरीन नहीं है, खासिर खुसरान खसारा आम बातें हैं, लेकिन अख्सर क्या है, अफअल का वजन है, अफअलु तफदील का वजन है, सुपरलेटिव, जैसे इंग्लिश में आप कह लें कि थर्ड डिग्री है, गुड बेटर एंड दी बेस्ट वाली बात है। अक्सर सबसे ज्यादा बैंकरप्ट ये लोग होंगे जो बजाहर नेकियां करते थे लेकिन अंदर से मेन स्विच खराब था। وَإِنَّكَ لَتُلَقَّى الْقُرْآنَ مِن لَّدُنْ حَكِيمٍ عَلِيمٍ, अरे नबी यकीनन आपको ये कुरान दिया जा रहा है एक हकीम और अलीम हस्ती की तरफ से। फिर कुरान की बात, अगर आप ये 6 आयतें देखें ना, दोबारा आपको पीछे से थोड़ा सा दिखा दूं, तो शुरू की 2 आयतें किसके बारे में, कुरान के बारे में, और आयत नंबर 6 किसके बारे में, और अन के बारे में, ये 2 ब्रैकेट्स हैं। बीच में अल्लज़ीन युकीमून सलात से यूकिनून तक एक आइडियल किरदार है, और इन अल्लज़ीन ला यूमिनून बिल आखिरा से लेके अल अख़सरून तक 2 किरदार हैं। आप अगर इसको यूं लिखें ना, ये 2 ब्रैकेटें हैं, बाहर कुरान है और ब्रैकेट के एक साइड से शुरू करें तो मतलूब ईमान है और दूसरे एज पे गैर मतलूब चीज़ें, और उनकी वजूहात समझ आ गई कि इनके लिए दुनिया बड़ी खूबसूरत है। एक इतनी बड़ी हकीकत इन 6 आयतों में खोल कर बयान कर दी, और वो क्या है, अब इसमें से चंद बातें अमल की नोट करते हैं। पहली बात यह कि जब किसी के दिल में ईमान नहीं होता तो इसे अपनी बुराइयां नजर नहीं आती, अच्छे बुरे का फर्क मालूम नहीं होता। और अब ये जो मैं आपको नोट कराने लगी ना, अल्लाह जो ये देखे, मेरे पास एक कागज है, पेपर है, मेरा ख्याल है कि मुझे नहीं याद ये कब से मैंने पहली दफा दूसरी दफा जब कभी कुरान पढ़ाया था ना, आज से 10-12 साल पहले, तब का ये पेपर मेरे पास है जिसके अंदर से मैं आपको लिखाने लगी कि जब एक इंसान के अंदर ईमान नहीं होता ना, तो नंबर एक उसको अपनी बुराइयां नजर नहीं आती। अब आप इसको ऐसे लिखिए कि बस एक लाइन में एक ही चीज लिखिएगा, आगे जगह छोड़ दें, और वहां पर चेकलिस्ट, यस जनो मुहासबा, मैं कैसी हूं, मेरा ईमान कैसा है। दूसरी बात, उसको अच्छे बुरे का फर्क मालूम नहीं होता। तीसरी बात, ईमान न होने की वजह से बेहिसी और बेशौरी तारी हो जाती है, वो बंदा बेहिस हो जाता है, कोई महसूसात ही नहीं उसके होते, और शौर की कमी। फिर अगला, बुरे आमाल बुरे लगने की बजाय अच्छे लगने लगते हैं, ज़य्यन लहुम आमालहुम, اب آپ ان ساری چیزوں کو اپنے اوپر لے کر اپنے اوپر ایک چیک کر لیں کہ ایمان کے کس درجے پہ ہوں. ڈاکٹرز بھی آج کل بہت سارے پلانرز دے دیتے ہیں نا کہ آپ خود ہی چیک کر لیں آپ کو شوگر ہے کہ نہیں, بلڈ پریشر ہائی ہے کہ نہیں, فلاں کہ فلاں. اللہ نے اس کتاب کو ہمارا ایمان چیک کرنے کا آلہ بنایا ہے. جب ایک انسان اس درجے پہ پہنچ جائے کہ اس کو برائی بھلائی کا فرق ہی نہ پتہ چلے, بے حس ہو جائے, تو یاد رکھیے پھر فرقان نہیں آتا. ایمان انسان کے اندر فرقان پیدا کرتا ہے. سب سے پہلے بندے کو اپنی برائیاں دکھتی ہیں. ایمان ایک معیار پیدا کرتا ہے جس پر انسان خود کو پرکھتا ہے. ایمان کم ہوتا ہے تب دوسروں کو پرکھتے ہیں, کریٹیسائز, تنقید, اندر کی بات ڈھونڈنے کی کوشش کرتے ہیں, دھمکیاں دیتے ہیں, احسان جتلاتے ہیں. اور ایمان آتا ہے نا تو آپ کہتے ہیں نہیں, مجھے خود کو دیکھنا. جتنا دین کا علم بڑھتا جاتا ہے نا اتنا انسان اپنی غلطیوں کا حساب لینے والا ہوتا ہے. مثلا آپ کو کچھ پریکٹیکل اگزامپل دیتی ہوں. نماز نہ پڑھنے والا اتنا عادی ہو جاتا ہے نماز نہ پڑھنے کا, احساس ہی مٹ جاتا ہے. کبھی دیکھا آپ نے کوئی ایسا شخص کہتا تم اپنی پڑھو, میری فکر نہ کرو, مجھے سب آتا ہے, تم میری لیے نہ اتنی بڑا کرو, میری نمازیں ہی نمازیں ہیں, یہ جو بچوں کے لیے مال کمانے جاتا ہوں یہ بھی میری عبادت ہے, اور کوئی کہتا ہے گھر نہیں صاف کرتی یہ عبادت ہے. اور اخیر میں آپ کو ہوتا ہے کہ یہ نماز نہ پڑھنا انسان کو اتنا بے حس کر دیتا ہے کہ پھر فرائض کی پابندی تو چھوٹی, حرام کے لیے کیئرلیس ہو جاتا ہے. لا یشرون, یہ لا محالہ نتیجہ ہے. شروع میں آپ فرائض کو کیئرلیسلی لیتے ہیں, چلو نا نماز سے کیا ہوتا ہے, اور میرے پہ تو زکوٰۃ نہیں, میں تو مقروض ہوں, اور میں تو حج کر ہی نہیں سکتا. پہلی سٹیپ. پھر دوسرا سٹیپ کیا ہوتا ہے, بڑے بڑے حرام لقمے بھی نکل جاتا ہے. کیا سوچ کے, میری مجبوری ہے, مجھے پتہ ہے, لیکن میں کیا کروں, میں بھیک مانگوں, کیا میں لوگوں سے مانگ کے لاتا ہوں, میں یہ کرتا ہوں, لوگ مجھے اپنی خوشی سے دیتے ہیں, بلیو می. پھر اس کے بعد آپ دیکھیے کہ جب انسان کے اندر ایمان بڑھتا ہے نا تو اس کو اپنی ایک ایک چیز کھٹکنے لگتی ہے, اپنی ایک ایک بات کو چیک کرتا ہے, تولتا ہے, پھر بولتا ہے, پھر اور ایمان بڑھتا ہے. تو صرف لفظ نہیں, سوچوں کو بھی انسان چیک کرتا ہے. پہلے کیئر لیس بول جاتا ہے, پٹ پٹ بول دیا, بعد میں کہتے کیوں بولی, کتنی بری بات تھی, شاید غلط ہوئی تو کیا ہوگا. لیکن جب ایمان آتا ہے پھر اس پہ کنٹرول الحمدللہ ہو جاتا ہے. لیکن سوچیں بہکتی ہیں, وہ آوارہ سوچیں, وہ پھر شیطان اس میں چلتا ہے. جب ایمان بڑھتا ہوتا ہے تو آہستہ آہستہ بندہ کہتا ہے نہیں, میں نے بری سوچ بھی نہیں لانی, کیونکہ بری سوچ وہ ڈھیر ہے گندگی کا جہاں سے برے الفاظ پیدا ہوتے ہیں. پیچھے پڑھ چکے ہیں کلمۃ الطیب اور کلمۃ الخبیث. زیادہ ایمان کا ہونا ایک کیفیت ہے, ایمان کا کم ہونا یہ دوسری کیفیت ہے, اور ایمان کا نہ ہونا یہ تیسری کیفیت ہے. مختلف کیفیات ہوتی ہیں مختلف وقتوں میں. جتنا زیادہ ایمان ہوگا اتنا اپنا احتساب زیادہ ہوگا, اور جتنا ایمان کمزور ہوگا نا اتنا دوسروں پر نظر زیادہ ہوگی. آپ خود کو سوچیں, ماشاءاللہ اللہ تعالیٰ آپ کو 19ویں پارے پہ لا رہا ہے, اور بہت سارا شعور آپ میں آ رہا ہوگا, مجھے یقین ہے اللہ سے. آپ تب کیسی تھیں جب قرآن نہیں پڑھتی تھیں؟ مطمئن تھے, سمجھتے تھے سب ٹھیک ہو رہا ہے, چلو دوسرے سے تو بہتر ہوں. مجھے وہ لاڈ دکھاتی ہوئی کوئی بچی ذہن میں آتی ہے, گلے میں تو لیتی ہوں, میری دوستیں تو گلے میں بھی دوپٹہ نہیں لیتی. یہ کیفیت ہے. جیسے کوئی کبھی آپ کو کہے نا آپ تو بہت اچھے ہیں, تو میں کہتی ہوں اچھے تو ہم تب تھے جب قرآن نہیں پڑھتے تھے. چھوٹی سی اپنی نیکی پہ مطمئن, کہتے سب ٹھیک ہے. جب پڑھا, جتنا پڑھتے گئے ایسے لگا اپنے سے کوئی خرابی نہیں ہے. یہ تو ایک کائن ہے, یہ تو ایسے لگتا ہے جیسے ہر دفعہ کا قرآن پڑھنا, زوم ان زوم ان زوم ان زوم ان. چھوٹی سی تصویر دیکھیں آپ کو سارا ٹھیک لگتا ہے, ذرا سی بڑی کر دیں تو ہو سکتا ہے پورس دکھیں, اور بڑی کر دیں تو دھبے دکھیں, اور کریں تو بال دکھیں. قرآن تو ایک کائن ہے جس کے اندر خود کو دیکھنے والا سورج کی روشنی میں خود کو دیکھتا ہے. تو لہٰذا جس کو ٹھیک ہونا ہے اس کو اس کتاب کے مرر کو اپنی آنکھوں پہ لگانا پڑے گا. حقیقی معنوں میں نیک لوگ ہوتے ہیں نا, وہ اللہ سے ڈرتے ہیں, وہ پوز نہیں کرتے ہائے ہم بڑے گناہ گار ہیں اور پھر کرنے لگ جاتے ہیں. چھوٹے ایمان کے ساتھ چھوٹی نیکی بھی بڑی لگتی ہے, اور بڑے ایمان کے ساتھ بڑی بڑی نیکیاں بھی چھوٹی لگتی ہیں. میں یہ کروں یہ کیا بڑی بات ہے؟ اور دن رات اللہ تعالیٰ آپ کو ان سارے مرحلوں سے گزارتا ہے. میں خود فیل کرتی ہوں, ایک جگہ بات ہو رہی تھی تو میں نے انہیں کہا, مختلف گروپ کے لوگ جمع تھے, کچھ وہ تھے جو ماشاءاللہ دو تین سال میں کئی دفعہ قرآن سے گزر گئے، کچھ ابھی ایک سال میں، کچھ ابھی انڈر چل رہے ہیں. تو میں نے انہیں کہا کہ اس وقت آپ سب میں سے ایک دوسرے کی بات ماننے کے اعتبار سے ایک ہی کرائیٹیرین ہے، جو کام ہو رہا ہے، جو بات ہو رہی ہے. اگر آپ کو نہیں سمجھ آ رہی نا، تو آپ یہ کہیں اصل میں میرا بھی قرآن نہیں پورا ہوا نا، اس لیے مجھے نہیں سمجھ آ رہی. یہ جن کا پورا ہو گیا ان کو میرے سے بات اچھی سمجھ آ رہی ہے، اور جو پڑھ چکی ہیں ایک بار اگر ان کو بات سمجھ نہ آئے تو وہ کہ نہیں میں نے تو بھی ایک ہی بار پڑھا ہے. یہ میری سسٹر جو دوسری ہیں جو تین دفعہ قرآن پڑھ چکی ہے، جو یہ بات کہتی ہے نا، یہ ٹھیک ہے. کیونکہ قرآن ایک بار پڑھیں، پھر دو بار پڑھیں، پھر بار بار پڑھیں، اس سے آپ اندر سے بھی جوان ہوتے ہیں. کل آپ چھوٹے تھے، اللہ آپ سے چھوٹے کام کراتا ہے. اب آپ بڑے ہو رہے ہیں، اللہ تعالیٰ آپ سے بڑے کام کرائے گا. تو ضرورت ہے اس بات کی کہ ہم اپنے آپ کو یا مہون ہونے سے بچائیں. پھٹکنا پھرنا، اندھا بھی تو ادھر ادھر ٹھوکریں کھاتا ہے نا بےچارا، ٹٹولتا ہے. اسی طرح دل کا اندھا بھی ادھر ادھر بھٹکتا ہے، اس کو قرار ہی نہیں آتا ایک جگہ پہ. بار بار سوچتا ہے یہ ٹھیک جگہ نہیں ہے، یہ ٹھیک نہیں ہے، چلو میں کچھ اور چکھتا ہوں، کچھ اور دیکھتا ہوں. اور کبھی دنیا میں بھاگتا ہے، کبھی ادھر. وہ کہتا ہے نا کہ کعبہ مجھے بلائے ہے اور روکے مجھے کچھ اور ہے، کچھ اس طرح کی باتیں ہیں اندر. گناہوں کے ببال سے ایسے بندے کو اپنی برائیاں اچھی لگتی ہیں. ایمان اور حیا لازم ملزوم ہے. جب ایمان آتا ہے تو حیا بڑھتی ہے، اور جب ایمان جاتا ہے تو حیا چلی جاتی ہے. حیا جاتی ہے نا تو انسان کانفیڈنس کے نام پر گناہ کرتا ہے، اور خوش کیا ہوتا ہے، دیکھا کتنی صفائی سے جھوٹ بولا، بیوقوف بنا دیا، آج میں نے فلاں کو الو بنایا. یہ سب لاشعوری کی باتیں ہیں. اللہ کہتے ہیں الاخسرون، سب سے زیادہ خسارے میں. آپ کو سورہ کہف کی آخری آیتیں یاد آئی ہیں؟ الذین ضل سعیهم فی الحیات الدنیا. یہ وہ بیچارے لوگ ہیں جن کی ساری کوششیں اس دنیا کی زندگی میں کھو گئیں. اور یحسبون انہم یحسنون صنعا، اور بیچارے گمان یہ کرتے رہے کہ ہم تو بہت اچھے کام کر رہے ہیں. اور ایک آخری بات کر کے آگے چلتی ہوں کہ جب ایمان بڑھتا ہے نا، زیادہ ایمان والا شخص یہ سوچ ہی نہیں سکتا کہ میں نے بہت کچھ کر لیا، بلکہ ہر وقت یہی ندامت ہوتی ہے کہ جو کرنے کا حق تھا وہ نہیں کیا. اور جب تھوڑا سا ایمان ہوتا ہے تو انسان اپنے کندھے تھپ تھپاتا ہے کہ ٹھیک ہے میں نے یہ بہت کر لیا اور بہت اچھی طرح کر لیا. اللہ کہتے ہیں آپ ان کو کہتے رہے، وَإِنَّ لَتُلَقَّ الْقُرْآنَ. تُلَقَّ کے لفظ میں کیا چھپا ہوا ہے؟ بہت دفعہ بات ہوئی. تلقی کیا ہوتا ہے؟ کسی سے ملاقات کر کے علم لینا، ایک گھر بیٹھ کے لے لیا آپ نے. تلقی کیا ہوتی ہے؟ کسی کے پاس بیٹھنا، سیکھنا اور اخذ کرنا، ڈیپ انڈرسٹینڈنگ. البتہ سکھائے جاتے ہیں، صرف انفارمیشنز دینا نہیں ہے علم. جبرائیل علیہ السلام کے ساتھ نبی صلی اللہ علیہ وسلم کی ملاقات ہوتی تھی، گویا کہ تلقی تھی، اور اس سے پھر علم ملتا تھا. سورت نجم میں بھی ہم پڑھیں گے، علمہ شدید القوا، آپ کو سکھاتے ہیں شدید قوتوں والے. تو ہم بھی اللہ تعالیٰ سے یہی دعا کریں گے کہ اللہ تعالیٰ تو ہمیں بھی اس طرح سے لینے والا بنا اس کتاب کو کہ ہم اس کو بہترین طریقے سے اخذ کر سکیں.